بسم اللہ الرحمن الرحیم. باب اعفاء اللحا. اللحیۃ واحد ہے اور لوہا جو ہے اس کی جمع ہے. کس کو کہتے ہیں لحیۃ؟ نیچے کے جبڑے پر اگنے والے بال. نیچے کے جبڑے پر اگنے والے بال کو لحیۃن کہا جاتا ہے. معلوم ہوا کہ جو بال گلے کے اوپر ہو وہ لحیۃن میں شامل نہیں ہے. گلے پر وہ لحیۃن کے مسئلے میں شامل نہیں ہے. اسی طریقے سے جو بال گال کے اوپر اگتے ہیں, یہ ہو گیا گال والا حصہ, یہ بھی لحیۃن میں شامل نہیں ہے. یہ جو نیچے کے جبڑے والے جبڑے پر جو بال اگتے ہیں اسی کو لحیۃن سے تعبیر کیا جاتا ہے. ایک مشت سے کم کاٹنا حرام ہے. ایک مشت رکھنا واجب ہے اور اس سے بھی کم کرنا ایک مشت سے, یہ ترک واجب کی وجہ سے فسق کہلاتا ہے. تو ایک مشت سے بھی کم کروانا ترک واجب کی وجہ سے فسق کہلاتا ہے. داڑھی کے سلسلے میں حدیث شریف میں 6 طرح کے الفاظ وارد ہوئے ہیں مختلف روایات میں. نمبر 1, اعفو, جس کا معنی ہوتا ہے داڑھی کو بڑھاؤ تاکہ بال زیادہ اور لمبے ہوئے. نمبر 2, اوفو, جس کے معنی آتے ہیں کامل کرو یعنی پورا کرو. نمبر 3, ارخو, خاص ہے, جس کے معنی آتے ہیں لٹکاؤ لمبا کرو. نمبر 4, ارجو, مؤخر کرو یعنی بالکل مت کاٹو. نمبر 5, وفیرو, زیادہ کرو پورا کرو. نمبر 6, دعو, چھوڑ دو. یہ 6 طرح کے الفاظ الگ الگ روایتوں کے اندر آئے ہیں. ان تمام الفاظ کا حاصل یہ ہے کہ لمبی داڑھی رکھنا مامور بھی ہے اور واجب ہے, اس لیے داڑھی منڈوانا حرام تو کترنا اور خشخشی رکھنا بھی حرام. کتروانا یعنی ایک مشت سے کم کروا دینا, اور خشخشی یعنی ہلکی آچھی تھوڑی تھوڑی, یہ بھی حرام چونکہ یہ وجوب کے منافی ہے. اور شرعی حکم کا تقاضا اتنی معمولی داڑھی سے پورا نہیں ہوتا ہے. اب ان تمام الفاظ کا ایک دوسرا مفہوم یہ بھی نکلتا ہے کہ داڑھی جتنی بڑھے بڑھنے دی جاوے, जितनी बढ़े बढ़ने दी जाए। लेकिन हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, सहाबे किराम लंबाई से भी लेते थे और चौड़ाई से भी लेते थे, ये मुख्तलिफ रिवायतें साबित है। इसीलिए अहनाफ ने दोनों चीज को सामने रख कर के फैसला किया कि मसनून है कि एक मुश्त दाढ़ी रखो और उससे जाइद काट लो, एक मुश्त से जाइद हो जावे उसको काट लो। ये अहनाफ ने एतदाल का रास्ता अपनाया और ये बहुत मुनासिब तरतीब है। अब कुरान मजीद के अंदर एक जगह पर लफ्ज आया है और वो ही लफ्ज इस्तेमाल हुआ है दाढ़ी वाली रिवायत के अंदर भी। इसलिए इमाम बुखारी रहमतुल्लाह अलैह ने कुरान की आयत का हवाला दिया। हदीस शरीफ में आया वाअफुल लुहा और ये एन फा वाओ के माध्य से, और कुरान में हत्ता अफौ वकालू कदमस आबा अनदर्राउ ये आया है। अब चूंकि हदीस में आए हुए आफू लफ्ज से ये लफ्ज मिलता जुलता है, एक मादे का है, इसलिए कुरान की उस आयत की इमाम बुखारी ने तफसीर की, वरना बाब से इस आयत का कोई ताल्लुक नहीं है। अफौ, अब अव्वल मरहले में तो समझ में नहीं आएगा ये अफौ बोलकर इमाम क्या कहना चाहते हैं, लेकिन फिर जहन दौड़ाने का तो कहा कुरान में आया है ना हत्ता अफौ, तो कहा अफौ के माने होते हैं कसूरू और कसूरत अमवालुहुम, कि उन लोगों का माल ज्यादा हो गया। हत्ता अफौ यानी नाफरमान, नबियों पर ईमान न लाने वाले, उनका माल ज्यादा हो गया, तो वो तैश में आ गए, ऐश में आ गए और नबी की दावत का इनकार करने लगे। जी अभी जो आपको कल बतलाए थे मूछ के बारे में, तो उसमें एक लफ्ज यहाँ आ गया इन हकुश शवारी और वह अफुल लुहा या लिहा। जैसा कि बतलाया गया कि इन रिवायतों के इतलाक से शवाफे ने यूं इस्तिदलाल किया है कि दाढ़ी को मुतलकन छोड़ दिया जावे, उसको बढ़ने दिया जावे, उसमें से कुछ ना लिया जावे, ये शवाफे का मुख्तार और पसंदीदा मसलक है। एक कौल शवाफे के यहाँ ये आया है कि भाई हज और उमरे के बाद जब एहराम खोले तब दाढ़ी को कुछ ठीक ठाक कर लेवे, यानी लंबाई चौड़ाई में कुछ ज्यादा बढ़ गई हो तो कुछ ले लेवे। मालिकिया की राय ये है कि अगर दाढ़ी इतनी ज्यादा बढ़ गई हो कि मजाक की हद तक पहुंच जावे तो फिर उसको काट लेना चाहिए। कितनी काटनी चाहिए, आमतन मालिकिया ने उसकी कोई तहदीद नहीं बताई, बस ये कि बहुत लंबी हो गई और जो है बेतहाशा बड़ी हुई है, तो फिर कुछ उसको छांट लिया जाए, ट्रिम कर लिया जाए। और अहनाफ का मुख्तार मसलक और मालिकिया की दूसरी रिवायत यह है कि जो बेतहाशा बड़ी हुई दाढ़ी हो उसको एक मुश्त से जायद को काट लिया जावे, ले लिया जावे। जी
बाबू मायूकल की शैली
बुढ़ापे के बारे के अंदर, बुढ़ापा नहीं सफेद बाल के बारे में, इसलिए कि बुढ़ापे की अलामत है सफेद बाल। अब इस तर्जमतुल बाब का मकसद क्या है? तो हाफिज इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह फरमाते हैं कि इस तर्जमतुल बाब का मकसद ये है कि बाल दाढ़ी में सर में सफेद हो जावे तो उसको खिजाब लगाया जाए या खिजाब ना लगाया जावे, ऐसे ही छोड़ दिया जावे। इस चीज को बतलाने के लिए इमाम आली मकाम ने ये तर्जमतुल बाब कायम किया। लेकिन हजरत शेख मौलाना मोहम्मद जकरिया साहब नवरल्लाहु मरकदहु अल अबवाब व तराजिम में फरमाते हैं कि इमाम के इस बाब के लाने का मकसद ये है कि सफेद बाल की फजीलत बतलाना चाहते हैं कि किसी की दाढ़ी या सर में सफेद बाल आ जावे तो अल्लाह का कैसा मुकर्रब और महबूब बंदा बन जाता है। और सफेद बालों को उखाड़ने की मुमानअत की तरफ इमाम इशारा करना चाहते हैं कि बाज लोगों को फिर शर्म आने लगती है कि अब मैं बुढ़ापे में कदम रख रहा हूँ, तो सफेद को चुनते रहते हैं, निकालते रहते हैं ताकि काले ही बरकरार रहे। तो इसकी मुमानअत की तरफ इमाम बुखारी इशारा करना चाहते हैं। और इस सिलसिले के अंदर अबू दाऊद शरीफ में और तिर्मिजी शरीफ में रिवायत है कि ये बालों की सफेदी को नूरुल मुस्लिम करार दिया गया कि ये तो मुसलमान का एक नूर है। अब ये नूर को तुम जो है क्यों निकाल रहे हो, क्यों खत्म करते हो? जी इमाम मोहम्मद इब्ने सीरीन रहमतुल्लाह अलैह फरमाते हैं कि मैंने हजरत अनस रदियल्लाहु ताला अन्हु को एक बात पूछी का मुझे मालूम नहीं था, इसलिए हजरत अनस को पूछा कि क्या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खिजाब लगाया? तो हजरत अनस रदियल्लाहु ताला अन्हु ने ये फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम के बाल सफेदी को नहीं पहुंचे थे। क्या मतलब? सफेदी इतनी थी नहीं कि खिजाब लगाने की जरूरत पेश आवे, इल्ला कलीलन, चन किने चुने बाल सफेद हुए थे, इसलिए खिजाब लगाने की नौबत ही नहीं आई। कितने बाल आप सल्लल्लाहु अलैहि वसल्लम के सफेद हुए थे? पहली रिवायत 19 बाल, दूसरी रिवायत 20 बाल, तीसरी रिवायत 15 बाल, चौथी रिवायत 17 या 18 बाल। बस इतनी कलील मकदार के अंदर बाल मुबारक सफेदी को पहुंचे थे, इसीलिए खिजाब लगाने की कोई जरूरत नहीं। जी स ثابت بنیانی رحمت اللہ علیہ کہتے ہیں کہ حضرت انس رضی اللہ تعالیٰ عنہ کو پوچھا گیا نبی کریم صلی اللہ علیہ وسلم کے خضاب کے متعلق، تو ارشاد فرمایا کہ آپ کے بال مبارک خضاب تک پہنچے ہی نہیں تھے، اگر میں چاہوں تو داڑھی مبارک کے اندر سفید بال گننا چاہوں تو میں گن سکتا تھا. شمتا، شم کے معنی سفیدی اور کالا پن مکس ہو گئے. تو کہا حضور کی داڑھی مبارک کے اندر سیاہی میں جو چند بال سفید تھے، میں چاہتا تو اس کو گن لیتا، چند تھے وہ. اب اتنے پر تو کیا خضاب لگا رہے، کیا خضاب لگانے کی ضرورت اتنے بالوں کے اوپر. جی بہت اچھی طرح دھیان سے یہ روایت سمجھو. عثمان ابن عبداللہ ابن موہب فرماتے ہیں، مجھے میرے گھر والوں نے بھیجا، ام المؤمنین حضرت ام سلمہ رضی اللہ تعالی عنہا کے پاس ایک پیالہ لے کے بھیجا، جاؤ عثمان یہ پیالہ پانی کا حضرت ام سلمہ کے پاس جاؤ. اب یہاں جا کر بات روک لو، بیچ میں جملہ معترضہ ہے. وقبض اسرائیل ثلاث اصابع، عثمان کے جو شاگرد ہے عثمان ابن عبداللہ موہب کے، کون؟ اسرائیل. انہوں نے تین انگلیوں کو یوں بند کر کے دکھلایا. یہ ہو گیا بیچ میں جملہ معترضہ. اسرائیل سے مراد لینے کا عثمان ابن عبداللہ موہب سے نقل کرنے والے اسرائیل، کہ اسرائیل راوی نے، اسرائیل ابن یونس نے تین انگلیاں بند کر کے دکھلائی. من قصتن، قصہ کا ایک معنی کر لو گچھا، بال کا گچھا. فیہ شعر، جس کے اندر بال. من شعر النبی صلی اللہ علیہ وسلم، نبی کریم صلی اللہ علیہ وسلم کے بال مبارک میں سے. وکان اذا اصاب الانسان عین، جب کسی انسان کو نظر بد لگ جاتی یا کوئی اور بیماری پیش آ جاتی، شے کے معنی کوئی اور بیماری، تو لوگ حضرت ام سلمہ کے پاس برتن ٹب بھیجا کرتے تھے، اس میں حضرت ام سلمہ پانی میں حضور کے بال مبارک پھیرا دیتی تھی، جس سے وہ پانی متبرک ہو جاتا تھا اور لا کے مریض کو پلا دیتے تھے اور وہ اچھا ہو جاتا تھا. فطلعت فی الجلجلی، میں نے وہ شیشی میں دیکھا جس میں بال مبارک تھے، تو میں نے تین لال بال دیکھے، میں نے تین بال لال دیکھے. ترجمے سے تو ربط یہاں جا کر کریں گے، وہ تین بال لال دیکھے، اور لال کیسے ہوئے؟ خضاب سے، خضاب کا اس بات کی. پھر سمجھو اس روایت کو، عثمان ابن عبداللہ ابن موہب کہتے ہیں کہ مجھے بھیجا میرے گھر والوں نے، یہ آل طلحہ سے تعلق رکھتے ہیں، یا ان کی بیوی نے بھیجا ان کو. کہاں بھیجا؟ ام المؤمنین حضرت ام سلمہ کے پاس، پیالے میں پانی لے کر کے. اب ان سے نقل کرنے والے اسرائیل ابن یونس، انہوں نے تین انگلیاں بند کر کے دکھلائی. کیا مطلب تین انگلیاں بند کر کے دکھلانے کا؟ اسرائیل ابن یونس نے حدیث سمجھانے کے لیے تین انگلی سے اشارہ کیا. کون سی تین انگلی؟ انگوٹھا شہادت کی، درمیان کی. اور کیسے اشارہ کیا؟ درمیان والی انگلی پھیلا دی، پھر تھوڑی سکڑ دی، اور تھوڑا سا درمیان میں فاصلہ رکھا. تو یہ تین انگلی سے اشارہ کر کے دکھلایا تھا. اس میں یہ درمیان والی کو پہلے پھیلائی، پھر سکڑی، اور ایسی سکڑی کے تھوڑا سا فاصلہ رکھا. اس طرح تین انگلی بند کر کے اسرائیل ابن یونس نے حدیث شریف سمجھانے کے لیے یہ اشارہ کیا. اب سوال یہ کہ یہ تین مرتبہ تین انگلی کے اشارے کا مطلب کیا؟ نمبر ایک، باس کا کہنا یہ ہے کہ جو پیالہ لے کر عثمان گئے حضرت ام سلمہ کے پاس، وہ چھوٹا سا پیالہ تھا. جیسے ہمارے علاقے میں بھی ایک رواج ہے، کہتے ہیں بھائی چٹنی کی پیالی لاؤ، چھوٹی سی لانا، چھوٹی سی. یہ ہمارے یہاں ایسے اشارہ کرتے ہیں، کیونکہ ہم لوگ عربوں سے مناسبت رکھتے ہیں، اس لیے سب چیزیں ہمارے یہاں وہی چل رہی ہے اب تک. تو چھوٹی سی پیالی لاؤ، اس میں تاکہ چٹنی رکھ دے. تو کہا کہ جو پیالہ لے کر حضرت عثمان گئے تھے حضرت ام سلمہ کے پاس، وہ پیالہ چھوٹا ہونا سمجھانے کے لیے اس طرح اشارہ کیا. گویا وہ بڑا پیالہ نہیں تھا، کٹوری تھی. یو نمبر دو، دوسرا مطلب سمجھو. تین انگلی کا اشارہ تین مرتبہ جانے کی طرف اشارہ ہے کہ گھر والوں نے عثمان ابن عبداللہ کو تین مرتبہ ام المؤمنین حضرت ام سلمہ کی خدمت کے اندر بھیجا. دیکھ لیا تین انگلی کا مطلب کیا لینے کا؟ تین مرتبہ عثمان کو ان کے گھر والوں نے ام المؤمنین حضرت ام سلمہ رضی اللہ تعالی عنہا کے پاس بھیجا. اب آگے دیکھو، پہلے قول میں یہاں روایت میں لفظ ہے ایک نسخے میں من قصتن، قصے کے معنی آتے بال کے گچھے کے، کہ بال کا گچھا تھا. فیہ شعر من شعر النبی صلی اللہ علیہ وسلم، کہ اس بال کے بڑے گچھے میں نبی کریم صلی اللہ علیہ وسلم کے بال مبارک تھے. اچھی طرح سمجھا، کیا ترجمہ کریں گے؟ فیہ شعر، اس گچھے کے اندر جو بال تھے اس میں نبی کریم صلی اللہ علیہ وسلم کے بال مبارک تھے، یعنی آپ صلی اللہ علیہ وسلم کے تین بال تھے. لیکن ان تین بالوں کی حفاظت کی تدبیر کیا اپنائی تھی؟ دوسرے بالوں کا گچھا اور اس کے ساتھ تین بال حضور کے رکھے ہوئے تھے. جیسے کہ ایک کاغذ ہے، دوسرا کاغذ ہے، تیسرا. اب ان تین کاغذوں کی حفاظت کرنی ہے، یہ پورا کاغذوں کا ٹھوکڑا اس کے بیچ میں رکھ دیا. अब इसके बीच में ये तीन कागजों की हिफाजत हो रही है। इस तरह बालों का एक गुच्छा था, उसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तीन बाल रख दिए। ये हिफाजती तदबीर अपनाई कि दूसरे बालों के साथ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाल मुबारक रखे। अब ये प्याला ले जाने का मकसद यही होता था कि प्याले में लोग पानी लेकर जाते थे, हजरत उम्मे सलमा उसमें हुजूर के बाल मुबारक फिरा देती थी, लोग लाते थे, पीते थे, बीमारी में शिफा हो जाती थी, शिफायाब हो जाते थे। ये तरकीब थी। अब यहाँ रिवायत में क्या आया, मिन कुसतिन फी शारुन, एक और इसका मतलब आपको बतला दिया गया कि उस्मान यूं कहते हैं, मुझे मेरे घर वालों ने पानी का प्याला देकर उम्मुल मुमिनीन हजरत उम्मे सलमा के पास भेजा। क्यों भेजा? इसलिए कि उनके पास बालों का एक गुच्छा था और उसमें हुजूर के बाल थे, ताकि हुजूर के बाल मुबारक में प्याले में फिरवा करके ले आऊं और हमारा वो पानी बरकत वाला हो जावे और शिफा और तंदुरुस्ती का जरिया बन जावे। बराबर। अब देखो बाज नुस्खों में फी ही के बजाय फी हा शारुन मिन शारी नबी सल्लल्लाहु अलैहि वसल्लम। अब अगर फी हा ले वे, तो अब यहाँ वो दूसरा तर्जुमा करने का कि गुच्छे के दरमियान में हुजूर के बाल थे, फी हा कस्सा की तरह, यानी उस गुच्छे के दरमियान में आप सल्लल्लाहु अलैहि वसल्लम के बाल मुबारक हिफाजती तदबीर के तौर पर रखे हुए थे। उसके बाद समझो, बाज नुस्खों के अंदर कुस्सा नहीं है, फिज़्ज़ा है, चांदी। कुस्सा के बजाय क्या है? फिज़्ज़तुन, चांदी। अब उस सूरत के अंदर मतलब क्या होगा कि चांदी के एक प्याले में या डिबिया में हजरत उम्मे सलमा के पास हुजूर के बाल मुबारक थे, तो अब उस सूरत में वो गुच्छे वाली बात नहीं रहेगी। हुजूर के बाल मुबारक हजरत उम्मे सलमा ने कहाँ रखे थे? चांदी के प्याले में डिबिया के अंदर। और ये इस्तेमाल करना नहीं हुआ, ये हिफाजती एक तदबीर है। यानी कोई इश्काल कर सकता है ना कि भाई चांदी का बर्तन तो इस्तेमाल नहीं कर सकते, फिर हजरत उम्मे सलमा ने क्यों इस्तेमाल किया? तो क्या ये इस्तेमाल नहीं है, ये हिफाजती तदबीर है कि हुजूर के बाल मुबारक को हिफाजत करने के लिए उन्होंने चांदी का एक प्याला डिबिया थी, उसके अंदर वो हुजूर के बाल मुबारक को रखा करती थी। ये माना भी होगा उसका। खुलासा क्या निकला? हजरत उम्मे सलमा रदी अल्लाहु ताला अन्हा के पास नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाल मुबारक थे और वो बाल मुबारक लाली वाले थे, लाल रंग के थे, और वो हजरत उम्मे सलमा लोगों को बतौरे तबर्रुक पानी में फिरा के दिया करती थी और लोग पानी को पी लेते थे। बास मर्तबा लोग क्या करते थे कि बड़ी मिकदार में पानी लेके जाते थे, जैसे कि बापुओं के यहाँ या तो बोतल फुकवाने जाओ या तो ड्रम फुकवाने जाओ। नहाने का पानी लोग ड्रम में फुकवाते थे कि पूरे ड्रम पर जो है फूक मरवा देवे तो फिर जो है नहाने के काम में आवे। और बापू लोग भी कहते सात कुएं से सात ड्रम पानी ले आना, फिर दम कर देंगे इस तरीके से। तो उस पर एक लतीफा याद आ गया। वहाँ जब छत्ता मस्जिद में देवबंद में हम रहते थे, तो लोग बार बार आया ही करे पानी दम करवाने, तो अब हर मर्तबा कहाँ हजरत को तकलीफ दे कैसे दम कर दो दम कर दो, तो कभी मौका देख के दम करवा देते थे। हजरत सफर में तशरीफ ले जा रहे थे, मैंने ड्रम भर करके पेश किया, कैसे तो लोग आते रहते हैं आप इस पर दम फरमा दीजिए ताकि जो भी आए हम बोतल भर भर के दिया करेंगे। तो मुझे फरमाने लगे नल पे ले चलो, मैं समझा वजू करने वाले होंगे, कैसे तौलिया ले गए, नहीं नहीं वो नल पे ही दम कर लेता हूँ ताकि कोई टेंशन नहीं रहे, जो भी आए इनको भर भर के देते रहे नल से। तो इस तरीके से बाज मरतबा ये होता था कि लोग बड़ी मकदार में पानी लेके आते थे, तो हजरत उम्मे सलमा क्या करती थी, पानी में सिर्फ डिबिया रख देती थी और निकाल लेती थी, कह जाओ ये पानी बरकती हो गया, लोग फिर उसमें बैठते थे नहाते थे उसको इस्तेमाल करते थे, बाज मरतबा ये तरीका भी अपनाते थे। अब रावी कहते हैं कि मैंने जो उस शीशी के अंदर जिसके अंदर बाल मुबारक थे झांक करके देखा तो वो तीनों बाल मुबारक लाल थे। चलो इसीलिए अभी भी जिन लोगों के पास बाल मुबारक है वो ऐसा एहतमाम करते हैं कि वो इत्र इस्तेमाल करते हैं तो इसमें बाल मुबारक एक मरतबा फिरा लेते हैं, फिर वो इत्र वो लोग इस्तेमाल करते हैं, ऐसा लोग एहतमाम करते हैं। है कई लोगों के पास बाल मुबारक। हजरत उस्मान इब्ने अब्दुल्ला इब्ने मौहब फरमाते हैं कि मैं उम्मुल मोमिनीन हजरत उम्मे सलमा रदी अल्लाह ताला अन्हा की खिदमत में हाजिर हुआ तो उन्होंने हमारे सामने निकाला नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाल मुबारक में से, तो उस पर खिजाब लगा हुआ था। इमाम साबित ये करना चाहते हैं कि बाल के ऊपर खिजाब लगाना साबित हो गया, लेकिन चूंकि पीछे हजरत अनस की रिवायत गुजर गई कि हुजूर के बाल सफेदी को इतने ज्यादा पहुंचे ही नहीं थे कि उस पर खिजाब लगाने की नौबत आवे, तो उन्होंने तो नफी की। और यहाँ हजरत उम्मे सलमा की रिवायत में आ रहा है मखदूबन कि वो बाल के ऊपर खिजाब था, तो दोनों में बज़ाहिर तारुज हो गया। तो उसका हल कैसे करेंगे, उसका हल ये करेंगे नंबर एक कि हजरत उम्मे सलमा रदी अल्लाह ताला अन्हा हुजूर के बाल मुबारक को इकरामन बकसरत इत्र और खुशबू लगाया करती थी, तो जो कसरत से इत्र और खुशबू लगाती थी उसकी वजह से वो बाल का रंग लाल हो गया था, असली खिजाब वाला वो रंग नहीं था। ये एक तौजीह उसकी की गई है। बलसाड़ में हमारे एक दोस्त हैं, उनके यहाँ है वो बाल मुबारक, तो मुश्क के बीच में रखते हैं बाल मुबारक, तो उसकी वजह से मुश्क के कलर की तरफ सुर्खी माइल बाल नजर आते हैं, यही वजह कि वो मुश्क के साथ रखते हैं इसलिए उसका असर हो गया उसकी वजह से। नंबर दो, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बाज मरतबा ऐसी खुशबू लगाते थे जो जर्दी रंग वाली होती थी, जर्द रंग वाली, जैसे बाज मरतबा हमारे कपड़े पर भी इत्र लगाने से धब्बा पड़ जाता है, तो कलर मकसूद नहीं, हम इत्र लगाने गए लेकिन वो धब्बा इत्र के कलर का आ गया। तो आप जर्द रंग वाली खुशबू जब इस्तेमाल फरमाते थे तो उसका कलर बाल मुबारक के ऊपर रंग की शक्ल में नजर आता, तो वो खिजाब का कलर नहीं होता था बल्कि वो खुशबू का कलर होता था। उसको किसी देखने वाले जिसको पता ना हो उसने खिजाब से ताबीर कर दिया, और जिनको हकीकत मालूम होती वो ये समझते कि ये खिजाब नहीं है, ये तो इस रंग का जो खुशबू का आपने इस्तेमाल फरमाया उसका रंग आपके बाल मुबारक पर नजर आ रहा है। और बहरहाल सही बात मुहद्दिसीन के नजदीक राजे यही है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खिजाब नहीं लगाया, अलबत्ता खिजाब लगाने की आपने तरगीब दी, और हजरत अबू बकर और हजरत उस्मान रदी अल्लाह ताला नुमा ने हजरत अबू बकर हजरत उमर रदी अल्लाह ताला नुमा ने खिजाब किया है, इसलिए खिजाब को मसनून करार दिया गया है, क्योंकि हुजूर ने तरगीब दी और शेखैन रदी अल्लाह ताला नुमा ने खिजाब को इस्तेमाल किया है, इसीलिए खिजाब सुन्नत है। जी, खिजाब के मुतालिक ये तर्जमतुल बाब कायम किया इमाम बुखारी रहमतुल्लाह अलैह ने, मेहदी बिल इत्तिफाक जायज है, चूंकि मेहदी से लाल रंग पैदा होता है, बिल इत्तिफाक जायज है। इसी तरह बालों को सियाही माइल गहरा लाल खिजाब करना ये भी जायज है, इसमें भी कोई शक नहीं है। बाज मरतबा यानी अब तो बहुत से लोगों को सर और दाढ़ी के बाल सफेद हो जाते हैं तो खिजाब लगाना चाहिए। मर्द खिजाब सर और दाढ़ी के अंदर लगावे ये उसके लिए मसनून है। मर्द के लिए हाथ और पैर में खिजाब लगाना हराम है, लेकिन बहुत से मुसलमान लगाते हैं हाथ और पैर में खिजाब शादियों के मौके के ऊपर, सर और बाल में लगा सकते हैं, सुन्नत है। शादीशुदा औरत के लिए हाथ पैर पर खिजाब करना सुन्नत है, लगवाना चाहिए। अलबत्ता अगर शोहर को मेहंदी की बू पसंद न हो तो औरत के लिए बेहतर ये है कि मेहंदी का खिजाब न करे, बल्कि कोई ऐसा खिजाब करे जो जायज हो और शोहर को पसंद हो। सियाह खिजाब बिल्कुल जायज नहीं है काले रंग का मर्दों के लिए। हदीस में है कि आखिरी जमाने में कुछ लोग होंगे जो काला खिजाब करेंगे कबूतर के पोटों की तरह, ना गले में जो पोटा होता है ना उसका, वो जन्नत की खुशबू भी नहीं पाएंगे। अहनाफ के यहाँ आम मतन मशाइक का कौल मकरूह तहरीमी ही का है। हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह इजाजत देते हैं, मगर एहतियात का तकाजा यही है कि सियाह खिजाब को मकरूह करार दिया जावे, ये एहतियात का तकाजा है। अब खिजाब बेहतरीन बात यह है कि मेहंदी या उसमें कुसुम मिला दो तो और ज्यादा डार्क हो जाएगी और बेहतरीन खिजाब बन जाएगा, सियाही के करीब हो जाएगा वो मेहंदी ही का रंग। हजरतुल उस्ताद मुफ्ती सईद साहब रहमतुल्लाह अलैह हमेशा खिजाब करते रहे हमेशा, और तरीका भी बतलाते थे कि भाई बेहतरीन खिजाब करना हो तो कैसे खिजाब बनाया जाए। फरमाते थे कि चाय का तेज पानी यानी चाय पत्ती डाल करके पानी तेज तैयार किया जाए तो काला काला होगा, या कॉफी वाला पानी कॉफी जोश देकर के फिर उस चाय या कॉफी के पानी में मेहंदी भिगोई जाए, मेहंदी का पाउडर लेकर के चाय या कॉफी के पानी के अंदर उसको भिगाया जाए और 24 घंटे उसको रखा जाए ऐसे भिगो करके, फिर उसमें एक नींबू निचोड़ दिया जाए और ठंडी के जमाने के अंदर थोड़ा सा नीलगिरी का तेल भी मिला दिया जाए सर्दियों के मौसम में, फिर उसको बाल दाढ़ी के ऊपर लगा दिया जाए तो सियाही माइल सुर्खी पैदा होती है। और जिसने भी हजरतुल उस्ताद की जियारत की हो वो समझ सकता है कि कैसी आपकी दाढ़ी मुबारक रहती थी, सियाही माइल सुर्खी होती थी और उसमें नजले से भी हिफाजत रहती है और नीलगिरी का तेल डालने की वजह से। अलबत्ता साथ में यूं फरमाते थे कि जब बाल धो तो साबुन को इस्तेमाल मत करो बाल धोने में, तो देर पा ये तुम्हारा खिजाब रहेगा। और जब वुजू गुसल वगैरह के बाद बाल को सुखाओ तो हल्का सा बालों के ऊपर तेल लगा दिया करो, ये तदबीर बतलाते थे खिजाब को देर तक बाकी रखने की। तो बहरहाल जब आप हिजाब लगावे तो ये तदबीर अपनावे, ये तरीका वहां तक जो है मेहंदी लगाने वालियों को बता दिया जाए कि इस तरह जो है इस्तेमाल करेंगे तो बहुत बेहतरीन रंग बैठेगा और जानदार जो है रंग रहेगा। जी حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہود اور نصارہ رنگ کرتے نہیں ہیں، لہذا تم ان کی مخالفت کرو اور خضاب کرو۔ جی باب الجعدی، بال زیادہ گنگری آلو ہو یعنی واکوڑیے چکوڑیے زیادہ گنگری آلو ہو، یہ کوئی صفت نہیں ہے کہ اس کے بال بہت گنگری آلو ہے، یہ کوئی فضیلت بھی نہیں صفت بھی نہیں ہے۔ اسی لیے کنگھی استعمال کر کے اس کو سیدھا کرتے رہنا چاہیے، البتہ اگر تھوڑا سا اس کے اندر گنگریالا پن باقی رہ جاوے تو یہ مناسب ہے تھوڑا سا۔ بال درمیانی کیفیت میں ہونا مناسب ہے، یعنی بالکل سیدھے بھی نہ ہو بالکل گنگری آلو بھی نہ ہو، درمیانی کیفیت مناسب ہے۔ بعض لوگوں کے بال قدرتی طور پر مڑے ہوئے ہوتے ہیں، جیسے حبشی النسل لوگوں کے بال ایک دم مڑے 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 ہوا کرتے ہیں پیچ دار۔ اس کے مقابلے میں ایک لفظ آتا ہے سیبت، جس کے معنی آتے بالکل سیدھے بال، تو جاد گنگری آلو سیبت سیدھے بال، درمیانی کیفیت مناسب ہے۔ تو امام علی مقام نے ترجمۃ الباب کا عنوان تو یہ لگایا کہ بال گنگری آلو، لیکن ضمناً جو روایتیں لائے ہیں ضمن میں جو روایت لائے اس میں نبی کریم صلی اللہ علیہ وسلم کے دوسرے اعضاء کا بھی تذکرہ موجود ہے۔ چلو صلى الله عليه وسلم
وليس بالابيض الامهطي وليس بالادمي وليس بالجاد القطط ولا بالسمسين بعثه الله على راس 40 سنه فاقام بمكه 10 سنين وبالمدينه 10 سنين وتوفاه الله على راس 60 سنه وليس في راسه ولحيته ينشر نشاره بيضاء.
حضرت انس بن مالک رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم بہت زیادہ لمبے بھی نہیں تھے، بائن کے معنی جس کا لمبا پن سب کو نمایاں معلوم ہوتا ہو، جس کو ہماری یہاں لمبو جی کہتے ہیں، ایسے بھی لمبے نہیں تھے، تڑنگے اور بالکل ٹھنگنے بھی نہیں تھے اور سفید چونے جیسے بھی نہیں تھے. اب یزل امحق کے دو معنی ہیں، ایک معنی ہے ایسی سفیدی جس کے اندر نیلا رنگ نمایاں ہوتا ہو، بعض سفیدی ایسی ہوتی ہے کہ جس میں نیلا رنگ نمایاں ہوتا ہے، ایسی سفیدی بھی نہیں تھی. دوسرا جیسے کہ چونے جیسی سفیدی، جیسے برس کے مرض والوں کو، ایسی سفیدی نبی کریم صلی اللہ علیہ وسلم کی نہیں تھی، بلکہ سفیدی سرخی مائل تھے. ولیس بالآدمی، اور بالکل بال مبارک آپ کے بدن مبارک گندمی نہیں تھا، یعنی بالکل گندمی رنگ بھی نہیں تھا، سفید سرخی مائل رنگ تھا. اور آپ صلی اللہ علیہ وسلم کے بال مبارک بہت زیادہ گھنگریالو نہیں تھے اور بالکل سیدھے بھی نہیں تھے. اللہ تعالیٰ نے آپ کو 40 سال کی عمر میں نبوت عطا فرمائی، 10 سال مکہ میں رہے اور 10 سال مدینہ منورہ میں رہے، 60 سال کی عمر میں دنیا سے تشریف لے گئے. راوی نے کسر چھوڑ دی، عربوں کے یہاں ایک عام رواج ہے کسر کے چھوڑ دینے کا، تو مکہ کی 13 سالہ زندگی میں سے 3 سال کسر کے چھوڑ دیے، حیات مبارکہ میں 63 میں سے 3 سال کسر کے چھوڑ دیے. اور آپ کے سر مبارک اور داڑھی مبارک میں 20 بال بھی سفید نہیں تھے. ایک ضعیف سند کی روایت میں 30 بال کا آیا ہے، لیکن سند ضعیف ہے، 20 سے کم ہی بال آپ کے سفید تھے. جی.
وبه قال حدثنا مالك بن اسماعيل قال حدثنا اسرائيل عن ابي اسحاق وقال سمعت الله رضي الله عنه وعنه يقول ما رايت احدا انصر في حله حمراء من النبي صلى الله عليه وسلم. قال بعض اصحابي عن مالك ان جمته لتطعم قريبا من منكبهم. قال ابو اسحاق وسمعته يحدثه غير مره ما حدث به قط الا ضحكه ولشعبته شعره يبلغ شحمه اذنيه.
حضرت برا رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے لال رنگ کے جوڑے میں نبی کریم صلی اللہ علیہ وسلم سے زیادہ خوبصورت کسی کو نہیں دیکھا، مطلب وہی سفید چادر لال دھاریاں. تو مجھے میرے باس ساتھی نے کہا، یعنی یعقوب ابن سفیان، کہ وہ مالک ابن اسماعیل سے نقل کرتے کہ آپ صلی اللہ علیہ وسلم کے بال مبارک کندھے سے قریب ہوا کرتے تھے. ابو اسحاق سبعی فرماتے ہیں کہ میں نے برا رضی اللہ تعالی عنہ کو کئی مرتبہ حدیث بیان کرتے ہوئے سنا، لیکن جب بھی وہ حدیث بیان کرتے تو ہنستے تھے، ہنستے ہوئے حدیث بیان کرتے تھے. تو ہو سکتا ہے کہ ارشاد عالی کو نقل کرنے کی فرحت ان کی ہونٹوں پر ظاہر ہو جاتی ہو، اور وجہ حقیقی تو ہمیں معلوم نہیں. اور امام شعبہ فرماتے ہیں کہ آپ کے بال مبارک دونوں کان تک پہنچ جاتے تھے. آپ نے 3 طرح کے بال سمائل شریف میں پڑھے ہیں، جمع جس کندھے تک، لما کان کے درمیان تک یا ارے کندھے اور کان کے درمیان، کندھے بھی نہیں اور کان بھی نہیں، بیچ بیچ میں لمبا، اور وفرا کان مبارک، یہ تین طرح کے بال مبارک آپ نے پڑھے ہیں، اور یہ زمان اور احوال سے تعلق رکھتے ہیں. کبھی سفر وغیرہ کا موقع ہو، کٹوانے کا موقع نہیں ملا تو پھر بال لمبے ہو جاتے تھے، اور عام طور پر یہ کان کی لائن کے اندر بال مبارک ہوا کرتے تھے. جی حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے رات کو دکھلایا گیا کعبہ کے پاس، تو میں نے ایک آدمی کو دیکھا جو گندمی رنگ کے تھے، بہت خوبصورت. کسی گندمی رنگ کے آدمی کو اتنا خوبصورت میں نے نہیں دیکھا، اور ان کے بال جو لمبے تھے، یعنی کندھوں اور کان کے درمیان والے لمبے، اتنے خوبصورت بال میں نے کبھی کسی کے نہیں دیکھے جس کے اندر کنگھی بھی کر رکھی تھی اور اس میں سے پانی ٹپک رہا تھا. دو آدمیوں کو ٹیک لگا کے وہ چل رہے تھے، یا دو آدمیوں کے کندھوں پر ہاتھ لگا کے چل رہے تھے، کعبۃ اللہ کا طواف کر رہے تھے. میں نے پوچھا یہ کون ہے، تو کہا یہ مسیح ابن مریم ہے. پھر میں نے دیکھا ایک آدمی کے جس کے بال بہت گنگری آلو تھے، آنکھ دائنی اس کی کانی تھی، گویا کہ انگور کا دانہ باہر نکلا ہوا ہو. تو میں نے پوچھا یہ کون ہے، تو کہا یہ دجال ہے، دجال. دیکھو یہ خواب کی بات ہے، اور خواب کی بات ہے تو ضروری نہیں کہ بیداری میں بھی دجال مکہ میں داخل ہو جائے. دوسری کئی روایتوں سے ثابت ہے کہ دجال مکہ میں داخل نہیں ہوگا. دوسری بات یہ کہ اگر کوئی اس کو بیداری پر بھی لے جاوے، تو حضور کے مبارک زمانے کے اندر اگر دجال گیا تو آخری زمانے کے اندر بھی جائے گا، اس کا اس بات تو ہوتا نہیں ہے، آخری زمانے کے اندر تو وہ داخل نہیں ہو پائے گا. جی یمن کی بھائی آیا کندھے تک آپ کے بال مبارک. جی یہ بھی کندھے تک. جی صلی اللہ علیہ وسلم. رجل کے معنی گنگری آلو، سیدھے نہیں تھے. جی درمیان کے تھے آپ کے بال مبارک، بالکل گنگری آلو بھی نہیں اور بالکل سیدھے بھی نہیں. جات گنگری آلو، سبیت سیدھے، دونوں کے درمیان کے آپ کے بال مبارک ہوا کرتے تھے. رجل. جی رجل. زخم الیدین، دونوں ہتھیلی اور ہاتھ گوشت سے بھرے ہوئے تھے، اور یہ بھی کمال حسن کی علامت ہے. جی صلی اللہ علیہ وسلم. اس میں بھی ہے کہ سر مبارک بھی بھرا ہوگا، لیکن اس کا یہ مطلب نہیں کہ سر مبارک بڑے کوہرے جیسا تھا، بہت بڑا اعتدال سے بڑا تھا، اور دونوں قدم مبارک بھی گوشت سے بھرے ہوئے تھے، اور آپ جیسا حسین میں نے پہلے بھی کبھی نہیں دیکھا اور آپ جیسا حسین میں نے بعد میں بھی کبھی نہیں دیکھا. پھر جو لفظ ہے اس کے دو قراءت ہیں, بستل کفینی بستل کفینی. کیا مطلب؟ اس کا ایک مطلب یہ ہے کہ پیدائشی طور پر بھی اور دکھنے کے اعتبار سے بھی آپ کی ہتھیلیاں پھیلی ہوئی تھی. بعض لوگوں کی ہتھیلیاں ایک دم سکڑی سکڑی دکھتی ہیں, لیکن آپ کی ہتھیلی مبارک پھیلاؤ دار تھی. ایک مطلب یہ. دوسرا مطلب یہ ہے کہ سخاوت, بس سکے مانے سخاوت, آپ بڑے سخی تھے. اور سبت بست والی کی رات یہ ہو گئی بست بست, بعض روایتوں میں سبت آیا ہے, تو اس صورت میں نرمی کا معنی کریں گے کہ آپ کی دونوں ہتھیلیاں نرم اور گداز تھی, نرم نازک اور گداز تھی. جی. اب اس سند میں ایک بات سمجھنے کی ہے. حدثنا قتادہ عن انس بن مالک, اس کے بعد کیا کہہ رہے, او ان رجل عن ابی ہریرہ. دیکھیے یہ جہالت سے سند پر تو کوئی اثر پڑتا نہیں. کیوں؟ اس لیے کہ دور صحابہ کے اندر کسی صحابی کے نام کی جہالت یہ کوئی علت نہیں, کمزوری, خیر القرون کی بات ہے. لیکن کون مراد رجل سے؟ تو بعض حضرات یہ کہتے ہیں کہ حضرت انس رضی اللہ تعالیٰ عنہ آپ صلی اللہ علیہ وسلم کے خادم خاص, آپ کے قریب تر رہنے والے, اور قریب تر رہنے والا جتنا قریب سے جسمانی کیفیت کو جانتا ہے وہ دوسرا آدمی جان سکتا نہیں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ نے تو بہت بعد میں ایمان لائے, وہ گرچہ اصحاب صفہ میں تھے, لیکن حضرت انس جتنا قرب تو حضرت ابو ہریرہ کو نہیں ملا. اسی لیے یہ نہیں ہو سکتا کہ حضرت انس کوئی جسمانی کیفیت کے بارے میں حضرت ابو ہریرہ سے نقل کرے, یہ کیسے ہو سکتا ہے؟ اس لیے کہ زیادہ قریب رہنے والے حضرت انس ہیں, لمبا عرصہ رہنے والے حضرت انس ہیں حضرت ابو ہریرہ کے مقابلے کے لیے. بعض کا کہنا یہ ہے کہ اس کی سند میں جو معاذ ابن حانی ہیں ان کو تردد ہوا ہے کہ حضرت حمام حضرت قتادہ سے جو روایت نقل کرتے ہیں وہ روایت قتادہ انس ابن مالک سے کرتے ہیں یا حضرت ابو ہریرہ سے کرتے ہیں. یہ شک ہوا ہے معاذ ابن حانی کو. کیا شک ہوا؟ کہ حمام جو قتادہ سے روایت کرتے ہیں تو حضرت قتادہ کس سے روایت کرتے ہیں, حضرت انس سے کرتے ہیں یا حضرت ابو ہریرہ سے؟ اس لیے یہ تردد آیا. تو کہتے ہیں کہ زخم القدمین حسن الوجہ لم ار بعده مثله, قدم مبارک پر گوشت تھے, خوبصورت چہرہ, بعد میں بھی آپ جیسا حسین کبھی دیکھا نہیں گیا. جی. حسن القدمین, اس کا ایک معنی یہ ہے کہ انگلیاں بھراؤدار اور قدم بھی بھراؤدار, اور جب وہ بھراؤدار ہوتے ہیں تو نرم بھی ہوتے ہیں. دبلے پتلے ہو تو ہڈی ہڈی ہوئے تو وہ سخت ہوئے, بھراؤدار ہوئے تو وہ نرم اور گداز بھی ہوئے. یہ شسن القدمین والکفین کہ دونوں قدم بھی پر از گوشت اور نرم اور ملائم ہوا کرتے تھے. جی. یہ لم ار بعده شبها له، آپ صلی اللہ علیہ وسلم کے بعد آپ جیسا میں نے کوئی کسی کو نہیں دیکھا. جی چاہے وہ شیخ حضرت احسان کا وأحسن منك لم ترى قط عيني وأجمل منك لم تلد النساء خلقت مبرعا من كل عين كأنك خلقت. اس میں علامہ کشمیری نے تضمین کی ہے حضرت احسان کے اس شعر میں. حضرت احسان کا یہ شعر کیا ہوا؟ پڑھو پھر سے. وأحسن لم ترى قط عيني عين، انہوں نے یوں کہا ہے نا عینی، حضرت احسان نے عینی کہا تو حضرت شاہ صاحب نے کہا نہیں عینی نہیں عینن، کہ کسی آنکھ نے نہیں دیکھا. یہ حضرت شاہ صاحب کی تضمین ہے حضرت احسان کے شعر میں. تو حضرت احسان نے عینی کہا، علامہ کشمیری نے یاد نکال دیا کہ عینن کوئی آنکھ نے حضور جیسا حسین نہیں دیکھا. جی حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما کے سامنے دجال کا تذکرہ ہوا تو بات کسی نے یوں کہی کہ دجال کی دونوں آنکھ کے درمیان کافر لکھا ہوگا. تو حضرت عبداللہ ابن عباس نے کہا کہ میں نے تو نبی کریم صلی اللہ علیہ وسلم سے ایسا سنا نہیں ہے، ہر ایک صحابی اپنی سیما کے اعتبار سے بات کرتے تھے. ہاں ٹھیک ہے، لیکن حضرت ابراہیم علیہ السلام کا حلیہ اگر کسی کو دیکھنا ہو تو تمہارے اپنے اس ساتھی کو دیکھ لو، یعنی حضور صلی اللہ علیہ وسلم نے اپنی ذات اقدس کو مراد لیا. حضور ہو بہو حضرت ابراہیم کی کاپی تھے، اور حضرت موسیٰ علیہ السلام گندمی آدمی بات گنگری آلو، اور حضور نے ان کو کس حال میں دیکھا؟ لال رنگ کے اونٹ کے اوپر بیٹھے ہوئے ہیں اور رسی کی لگام کھجور کی چھال سے بنی ہوئی ہے. یعنی حضرت موسیٰ علیہ السلام جس لال رنگ کے اونٹ پر بیٹھے ہوئے، اس کی جو لگام ہے، اونٹ کی لگام، لگام کی جو رسی ہے وہ رسی کیسی ہے؟ کھجور کی چھال سے بنی گئی ہے یا روئی سے بنی ہوئی مضبوط رسی ہے. میں دیکھ رہا ہوں موسیٰ علیہ السلام کو کہ وہ وادی مکہ کی طرف اتر کے آ رہے ہیں لبیک پڑھتے ہوئے. اب اس پر بحث کی ہے شرح نے کہ نبی کریم صلی اللہ علیہ وسلم نے جو حضرت موسیٰ کو دیکھا، لال اونٹ پر دیکھا اور جو ہے رسی لگام کی ایسی دیکھی، لبیک پڑھتے ہوئے دیکھا کہ وہ مکہ کی طرف تشریف لا رہے ہیں، تو کہا کہ بعضوں نے اس کو خواب پر محمول کیا ہے. بعض کہتے ہیں کہ عالم مثال کی بات ہے، چونکہ انبیاء اپنی قبروں میں زندہ ہے تو اس طرح متمثل ہو کر کے حالت حج میں لبیک پڑھتے ہوئے نبی کریم صلی اللہ علیہ وسلم کو دکھائے گئے. بہرحال اس حدیث سے یہود کی تردید ہو جاتی ہے. یہود لوگ یوں کہتے ہیں کہ حضرت موسیٰ علیہ السلام نے حج نہیں کیا، تو اس روایت سے اس کی تردید ہو جاتی ہے. دراصل وہی شرم اور آر کی بات آتی ہے کہ ان کو یہ شرم لگتی ہے کہ موسیٰ علیہ السلام جیسے بڑے آدمی مکہ جا رہے ہیں، جیسے کہ وہ واقعے میں، حضرت خضر والے واقعے میں نوف بکا دکالی کے ساتھ جو اشکال اعتراض ہوا تھا، وہاں بھی وہی ہے نا کہ ان لوگوں کو یہ شرم آتی ہے کہ موسیٰ کو اللہ تعالیٰ کسی کے پاس حصول علم کے لیے بھیجے، اسی لیے وہ کہتے ہیں کہ کوئی اور موسیٰ کا واقعہ ہے. حالانکہ حقیقت میں موسیٰ علیہ السلام صاحب تورات کا واقعہ ہے. یہی حال ان کو حج میں بھی پوچھتی ہے کہ موسیٰ علیہ السلام حضرت محمد صلی اللہ علیہ وسلم کی جائے پیدائش پر حج کرنے کے لیے آئے تو یہود اس کو جو ہے شان کے خلاف سمجھتے ہیں، اسی لیے انکار کرتے ہیں، لیکن اس صحیح روایت سے ان کے حج کا اثبات ہو جاتا ہے.